اس لین کو بھی ہٹا دو.
اور فانی صاحب کے دستخط کا کیا ہوگا؟
ان کے پاس ابھی نہیں جا سکتے.
ٹھیک ہے.
فرد صاحب.
جی.
ضرورت نہیں ملنے کی.
کیوں؟
آئیے ادھر. انہوں نے کہا کسی کو اندر نہ بھیجے, میرے خیال میں سو رہے ہیں.
اچھا تو اگر یہ بات ہے تو یہ چائے آپ پیجیے, آپ بھی بنائیے تازی چائے اور یہ بھی کھائیے.
بہت بہت شکریہ.
مزے کیجیے.
منع کیا تھا نا جلال, تم ہو؟
السلام علیکم.
وعلیکم السلام.
کیا بات ہے؟
کچھ نہیں, ٹھیک ہو؟
خدا کا شکر.
اچھا کیا ہے, خبر ہی آ رہا ہے.
لون کا انتظام ہوا؟
ہاں میرے خیال میں, اس نے کل خود ہی فون کر کے بلوایا ہے.
کچھ جلنے کی بو آ رہی ہے.
ہاں ڈرنے کی بات نہیں, میری کچھ بیکار یادیں ہیں ان کو جلا رہا ہوں.
ارے کیا ہوا آخر؟
جان چھوڑا لی.
کیوں؟
بتائیں نا, اس کے نخرے کچھ زیادہ ہی بڑھ گئے تھے.
شاباش میرے یار.
السلام علیکم محترمہ.
السلام علیکم, کیسے ہیں؟
شکریہ. فانی صاحب تشریف رکھتے ہیں؟
ہاں ہاں ایک منٹ رکیے. معاف کریے گا, خاوری صاحب تشریف لائے ہیں. جی ٹھیک ہے, آپ جا سکتے ہیں.
السلام علیکم.
السلام علیکم.
کیسے ہیں آپ لوگ؟ ٹھیک ہیں؟ جی ہاں میں بھی ٹھیک ہوں.
کیسے ہیں آپ؟
شکریہ,
بہت بہت خوش آمدید. بیٹھیے بیٹھیے, تشریف رکھیں.
تشریف لائیں. جی جی آئیے بیٹھیے.
بہت بہت شکریہ.
آئیے ابھی. ذرا کچھ چائے بھجوا دیں. بہت شکریہ, زحمت کی جناب. بیٹھیے پلیز بیٹھیے, میں آپ کی خدمت میں ہوں. میں تو پریشان ہونے لگا تھا کہ کہیں ہمارے کام میں کوئی مشکل تو نہیں آ گئی, لیکن جب کل آپ نے فون کیا تو سکون کا سانس لیا.
کل میں فون پر تفصیلات بتانا چاہتا تھا, لیکن اصل میں میں ڈر چکا تھا. دوستوں نے خبر دی کہ سیکورٹی کے افراد مجھ پر نظر رکھے ہوئے ہیں. سوچا ایسا نہ ہو کہ میرا فون ٹریس ہو رہا ہو.
کیوں
فانی صاحب, حالات بہت خراب ہوتے جا رہے ہیں. تحقیقاتی ٹیم کو مزید بھنک پڑ گئی ہے, انہوں نے رپورٹ دی ہے. اسی لیے آپ کے لون کے کیس کو ذرا دھیرے سے آگے بڑھا رہا ہوں تاکہ مزید حساس نہ ہو جائیں.
خاوری صاحب, مجھے اس لون کی اشد ضرورت ہے اور بہت جلدی بھی چاہیے. پراپرٹی خریدی ہے, چیک دیا ہے, اگر آپ نے لون نہیں دیا تو سب کچھ خراب ہو جائے گا.
میں شرمندہ ہوں فانی صاحب, پرسوں ایک نیا حکم آیا ہے کہ آپ کو بالکل لون نہ دیا جائے.
کیا مطلب؟
نیا حکم نامہ آیا ہے کہ جن لوگوں نے لون لیا ہے اور قسطیں ادا نہیں کی ہیں, جب تک پرانی قسطوں کو ادا نہیں کرتے ان کو نیا لون نہ دیا جائے.
ایسے آرڈر تو آتے ہی رہتے ہیں, وہ بھی صرف ظاہری کارروائی کے لیے, لیکن उनसे निकलने के रास्ते भी हमेशा होते ही हैं।
इस दफा मामला बहुत मुख्तलिफ है, सख्ती से अमल हो रहा है। मैंने मालूमात कर ली है, आपने 3 लोन लिए हैं जिनकी बाबत आप 6 मिलियन मकरूज हैं, और अगर मजीद देर की तो 685 मिलियन बन जाएंगे।
खबरी साहब कुछ कीजिए।
कुछ नहीं किया जा सकता, अलबत्ता आपका लोन महफूज है, लेकिन जब तक आप पुरानी किस्तों और कर्जों को अदा नहीं करेंगे नया लोन नहीं ले सकते।
अगर मेरे पास 700 मिलियन पैसा होता है तो मुझे नया लोन लेने की जरूरत क्या थी?
और कोई रास्ता नहीं है।
खबरी साहब हम पिछले कई सालों से एक दूसरे के साथ काम कर रहे हैं, इस मुद्दत में मैंने आपको बहुत कमीशन दिया है। नौशे जान वो तुम्हारा हक बनता था, लेकिन मैं इस वक्त ये सुनने की पोजीशन में नहीं हूं कि नहीं हो सकता, नहीं है, कोई रास्ता नहीं है। हाँ एक रास्ता निकालें।
जनाब अगर सिक्योरिटी वालों की नजरों में आया हूं तो सिर्फ इन खतरात की वजह से जो आपकी वजह से मोल लिए मैंने।
अगर रिस्क लिया है तो पैसा भी तो लिया है, फीस अभी लिल्ला तो नहीं किया है।
मुझे इजाजत दीजिए। देखिए खावरी साहब, क्या इनका लोन 1.5 अरब नहीं है?
हाँ।
तो ऐसा कीजिए कि उसमें से किस्तें निकाल कर बाकी इनको दे दें।
क्या कह रहे हो जलाल, तुम्हें तो पता है मुझे इस पूरे लोन की जरूरत है।
जानता हूँ फरहाद, लेकिन ना मिलने से तो आधा मिलना बेहतर है।
ये भी मुमकिन नहीं है सफदरी साहब, मैंने अर्ज किया ना कि सिक्योरिटी वाले तमाम फाइल चेक कर रहे हैं, इस तरह के रद्दो बदल नहीं कर सकते। आप तो नहीं जानते मुझे इत्तला दिए बगैर उन्होंने मेरे मुल्क से बाहर जाने पर पाबंदी लगा दी है। इससे पहले कि मेरे खिलाफ काफी शवाद इकट्ठे करें मुझे जाना होगा।
ओहो, यानी हालात इतने बिगड़ चुके हैं?
इससे भी ज्यादा, समंदर पार के हालात का भी कुछ पता नहीं। मुझे पैसों की जरूरत है, आपके जिम्मे मेरे पिछले केस के 50% कमीशन रहते हैं, देना है तो अभी दे दें।
अरे ये साहब तो चले गए।
हाँ बहुत अपसेट लग रहे थे।
तो इसका मतलब ये है कि इजाफी आप पी लीजिए।
नहीं बाबा मुझे नहीं पीना।
लीजिए सर।
भाई उस खुदा के बंदे की भी गलती नहीं है, उसके हाथ में होता तो कर देता।
वो खुदा का बंदा नहीं, कमीशन और पैसे का बंदा है।
मैं भी तो यही कह रहा हूँ, उसके हाथ में होता तो अपने कमीशन ही की खातिर जो इसका हक बनता है हमारा काम अंजाम देता।
अब क्या करें?
मुझसे मत पूछो फरहाद भाई।
जंदियान से कुछ पैसे ले सकते हो?
इत्तेफाक से उसने 2-3 दिन पहले फोन किया था, तुमसे सख्त नाराज था, जो मुंह में आया मुझे सुनाया
उसने। उसकी ऐसी की तैसी, 7% सूद देता है और नाराज भी है।
मैंने भी उसे यही कहा, कहने लगा कौन सा सूद कौन सा प्रॉफिट, सब कुछ कर्जे पर चल रहा है।
कोई रास्ता निकालो जलाल।
कैसी राह? आओ चलते हैं, अपने 200 मिलियन उस फरामन से वापस लेते हैं। चलो शहरियार के स्टोर को पगड़ी पर लेते हैं, किस किसे को खत्म करते हैं।
वो जब तक अपनी प्रॉपर्टी नहीं बेचेगा मेरा पैसा नहीं दे पाएगा, पता नहीं उसे कब गाहक मिलेगा।
जल्दी करो, तुम्हारे इस क्लाइंट ने मुझे पागल कर दिया है। अगर अचानक माल भेज दिया और हमारे पास रखने की जगह नहीं होगी तो बेड़ा गर्क हो जाएगा।
कहाँ जा रहा?
एक काम है, पैसे का इंतजाम हो जाए तो फोन कर देना।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
मेहदी फरमान साहब, आप ठीक हैं?
शुक्रिया फानी साहब, आप कैसे हैं?
जनाब एक मिनट के लिए मेरे ऑफिस आ सकते हैं?
कब आऊं?
अभी आ जाएं।
अभी
आएंगे तो बड़ी मेहरबानी होगी।
ठीक है, 1-2 घंटे में पहुंचता हूं।
मैं इंतजार कर रहा हूं।
जरूर आऊंगा।
बहुत शुक्रिया।
खुदा हाफिज।
खुदा हाफिज।
पैसे ये अच्छी बात नहीं है।
असली साहबा
जी,
अस्सलाम वालेकुम, मुमकिन हो तो चंद मिनट आपसे बात करनी थी।
ठीक है, जी फरमाइए।
असल में मुझे पहले बीता साहब से बात करनी थी, वो कई दिनों से यूनिवर्सिटी नहीं आ रही हैं।
जी बीता ज़रा बीमार है, घर पर है।
अच्छा, खुदा जल्द से जल्द शिफा दे।
शुक्रिया।
असल में समझ नहीं आ रही कि कहाँ से शुरू करूँ। असल में
अच्छा हाँ जी। वो बात है, हाँ बीता मुझे बता चुकी थी कि आप उससे कुछ बात करना चाह रहे हैं।
अच्छा, तो अगर आप मुनासिब समझें मैं अपने वालिद के साथ आपके यहाँ आकर रस्मी तौर पर बात करें।
जी ठीक है, लेकिन मेरे ख्याल में इस तरह से मुनासिब नहीं होगा, बेहतर आप ख़ुद बीता से बात कर लें।
मेरे ख्याल में गलतफहमी हो गई है, मैं अपने वालिद के साथ आकर आपके बारे में बात करना चाहता था। मैं बीता साहबा को बताना चाहता था कि आपसे कहें, लेकिन नहीं कह सकता, अगर आप इजाज़त दें तो मैं।
नहीं बिल्कुल भी नहीं, मेरा शादी का कोई भी इरादा नहीं है। खुदा हाफिज़। बस प्लीज़ इस बारे में किसी से बात ना कीजिएगा, खासकर मेरी बहन बीता से।
सलाम अलैकुम।
वालेकुम सलाम।
नाजी, नाजी
क्या है?
क्या है, कुछ हुआ है?
नहीं कुछ भी नहीं हुआ।
अम्मी मैं चलती हूँ।
खुदा हाफिज़ बेटा।
अम्मी मैं रात को शबनम के घर रहूँगी, सही है?
किस लिए?
ऐसे ही रात को बैठ के हमने गपशप लगानी है।
जानती हो ना तुम्हारे अब्बू को पसंद नहीं है, शबनम को कह दो यहाँ आ जाए।
अम्मी जान आप अब्बू की फिक्र ना करें, मैं खुद फोन करके कह दूंगी।
रात को बाहर नहीं रहना। अच्छा
खुदाफिज। सलाम।
सलाम, 2 घंटों से रोड पे खड़ी हूँ
यार। अच्छा सॉरी।
अम्मी को बताया?
बच्ची बन गई हो क्या, फौरन कहेंगे नहीं। अम्मी अबू जैसे लोगों को काम के बाद बताना चाहिए, वरना हर चीज़ के साथ मुखालिफत करते हैं शबनम।
बहरहाल तुमने सुना डॉक्टर ने क्या कहा, शुरू के 2 दिन शायद तुम्हारे हालत काफ़ी ख़राब रहे।
इब्तिदा में तुम्हारे घर रहती हूँ। देखो एक काम करते हैं, इब्तिदा में 2-3 दिन तुम्हारे घर रहती हूँ पढ़ाई के बहाने में, सही है? शबनम
तुम तो मेरी माँ को जानती हो, फौरन अपनी राय देगी और फिर मेरे साथ लड़ाई करेगी। उस लड़की से अपनी माँ को बताना बगैर क्यों ये काम किया।
तो क्या ना आऊं? देखो 2 दिन है शबनम, प्लीज कसम से अपना चेहरा नहीं दिखाऊंगी उन्हें, वादा करती हूँ।
ध्यान से चलाओ।
खुदा के लिए हाँ कर दो।
अच्छा ठीक है।
उल्टी आ गई यार। कसम से शक्ल देखो बिल्कुल औरतों जैसे।
मर्द और औरत का कोई फर्क ही नहीं, आजकल सब नाक का सर्जरी कराते हैं।
क्यों नहीं, औरतें तो हमेशा से खूबसूरती के पीछे तोड़ती नहीं है, मर्द किस लिए कर रहे हैं ये काम अब।
बीता उस औरत से पूछो, उसने नाक की सर्जरी यहाँ से करवाई है।
ओह ओह यार ये तो बहुत ख़राब हो गई है।
इसीलिए कह रही हूँ अगर डॉक्टर करिश्मा यही है तो भाग निकलते हैं यार।
हेलो अस्सलाम वालेकुम। आज तो 4 बजे आप आ सकते हैं, कल के लिए हमारे पास टाइम नहीं है। मोहतरमा आज आप सिर्फ 4 बजे यहाँ आ सकते हैं।
माफ़ कीजिएगा मोहतरमा।
जी फरमाइए।
आपने यहाँ से सर्जरी करवाई है?
सर्जरी? कैसी सर्जरी?
Thank you.
अगर इस वक्त वो हमसे ये कहने लगा कि तुम्हारा पैसा तैयार है तो हम क्या कहेंगे?
परेशानी किस बात की है, कहाँ तो है कि अगर ग्राहक मिलेगा तो बेच देंगे, कह देंगे
तो
बेच दिया।
कहेंगे कि मेरे 200 मिलियन तुम्हारे वापस कर दें, तो पैसे कहाँ से लाएंगे? और हाँ, आयमा साहब कह रहे थे कि ये मेमारियन कल बैंक से एक फर्द को लाए थे वर्कशॉप दिखाने।
अच्छा,
एजेंसी में उसने नहीं बताया कि उसको लोन लेना?
हाँ नहीं बताया था, लेकिन हमें क्या, उसे लोन लेना हो ले ले, हमें उससे क्या गरज।
डरता हूँ कि मेमारियन भी लोन से आस लगाए बैठा हो, इंतजाम ना हो तो उसके चेक भी फानी के चेक की तरह बाउंस हो जाएंगे।
नहीं बुरा मत सोचें, इंशाल्लाह ठीक हो जाएगा।
ऐसा हुआ तो हम तो बुरी तरह फंस जाएंगे, फानी का पैसा भी नहीं दे सकेंगे। आइए।
चलिए भाई साहब
आइए, तशरीफ लाइए। अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम,
कैसे हैं आप?
खैरियत से?
खैरियत है।
सलाम अलैकुम।
आइए तशरीफ लाइए।
आइए आइए
आइए आइए।
तशरीफ रखिए ना, तशरीफ यहाँ पर गए, तशरीफ रखिए।
बहुत शुक्रिया, लीजिए फल नोश फरमाइए।
शर्मिंदा ना करें जनाब।
बहुत शुक्रिया,
आपकी बड़ी मेहरबानी।
आखिरकार वही हुआ जो आप चाहते थे, हमारे चेक कैश नहीं हो सकते।
हम ऐसा नहीं चाहते थे।
क्यों नहीं? उस दिन आप नाराज थे, नहीं चाहते थे कि ये प्रॉपर्टी मेरी मिल्कियत बने, वही हुआ।
ये आप क्या फरमा रहे हैं फानी साहब, इस प्रॉपर्टी का मालिक जो भी हो, हमारे लिए क्या फ़र्क पड़ता है?
बहरहाल मैंने आपको इसलिए यहाँ बुलाया है ताकि बिल्कुल साफ और बिला तकल्लुफ आपको बताऊं कि मेरा हिसाब किताब कुछ गलत निकल आया है, मेरा पैसा पूरा नहीं हो रहा है, इसीलिए आपके बाकी चेक भी कैश नहीं हो सकते।
जी
मैं आपसे ये भी नहीं कह सकता कि मज़ीद सब्र करें, क्योंकि कोई पता नहीं कि पैसे का इंतज़ाम कब होता है, इसीलिए आपसे कहा कि वर्कशॉप को मुनासिब मौके पर भेज दें और मेरा पैसा वापस कर दें।
जी हाँ ज़रूर।
हाँ लेकिन आपसे एक गुजारिश भी है।
जी बताइए।
देखिए मेरे माल की एक खेप पिछले कई महीनों से कस्टम में पड़ी हुई
अच्छा।
है। मैंने आपके वर्कशॉप के भरोसे पर प्रोग्राम बना लिया था कि माल को ला के वहाँ रुकवाऊँगा, लेकिन अब मेरे पास कोई जगह ही नहीं माल रखने के लिए, डर रहा हूँ मैं, क्योंकि कुछ मोबाइल और नाजुक इलेक्ट्रॉनिक सामान है उस खेप में। आज भी कस्टम से फ़ोन आया है कि अगर अपना माल नहीं ले जाओगे तो इसे रिजेक्ट माल के गोदाम में भिजवा देंगे, जहाँ से माल निकलवाना जान जोखिम का काम है। इसीलिए आपसे गुजारिश करना चाहता हूँ कि मैं सिर्फ थोड़ी मुद्दत के लिए अपना सामान आपके वर्कशॉप में रुकवाऊँ, जब तक मैं जाके कोई मुनासिब जगह ना ढूंढ लूँ और पगड़ी पर लेकर अपना माल वहाँ पर ले जा कर रख दूँ।
असल में फानी साहब अब इस बात का इम्कान नहीं है।
जनाब मैं आप पर अपनी आंखों से ज़्यादा एतमाद करता हूँ, सिर्फ माल ला के वहाँ रखवा देता हूँ, जब तक उसे ले जाने का इंतज़ाम ना करूँ उस तरफ आऊँगा भी नहीं, बिल्कुल जहमत नहीं दूंगा।
जहमत की कोई बात नहीं जनाब,
जब तक माल आपके वर्कशॉप में है वो 200 मिलियन आपके पास रहे।
वहां की पगड़ी भी तो आजकल तकरीबन 300 मिलियन के आसपास है।
ठीक है जनाब, 200 मिलियन तो आपके पास हैं, बाकी बचते हैं 100 मिलियन, उसका भी हिसाब कर लेंगे। जितने अरसे तक मेरा माल वहां पड़ा रहेगा उसका मैं किराया अदा करूंगा, महाना कितना होगा? 3 मिलियन तुमन।
असल में मसला ये नहीं है फानी साहब, बात यह है कि मैं अब इस प्रॉपर्टी का मालिक नहीं हूँ, मैंने वो जगह किसी को बेच दी है जनाब।
ओहो,
अलबत्ता मुझे अभी तक उसकी तरफ से कोई पैसा नहीं मिला है, मुझे सिर्फ एक चेक दिया गया है, वो भी चंद दिन बाद का।
मुबारक हो।
शुक्रिया।
तो मुझ पर एक एहसान कर दें, मैं तमाम उम्र दुआगो रहूंगा, जिस शख्स ने आपसे वर्कशॉप खरीदी है उससे कहें कि एक महीना लेट प्रॉपर्टी उसके हवाले करेंगे, इस अरसे में मैं अपना माल वहाँ पर रुकवा देता हूँ जब तक कि मेरा मसला हल ना हो जाए।
फारी साहब अर्ज किया ना मैंने कि आप उस प्रॉपर्टी का मालिक मैं नहीं हूँ, आप बेहतर है खुद उन्हीं से बात कीजिए।
आप कहेंगे तो मान लेगा, मुझे तो वो जानता ही नहीं है।
मुझे भी नहीं जानते, हमने पहली दफा इस सौदे के वक्त एक दूसरे को देखा।
ठीक है, लेकिन प्रॉपर्टी के मालिक आप थे, आपका मामला मुझसे मुख्तलिफ है। अगर आप उसको इत्मीनान दें कि मुझे जानते हैं और फिक्र करने की कोई बात नहीं है तो वो जरूर मान लेगा आपकी बात, ज्यादा से ज्यादा एक या डेढ़ महीना।
अगर ये इसका वक्त चेक्स की तरह हुआ तो उनके सामने हमारी क्या इज्जत रह जाएगी?
हाँ मेहदी साहब मेरी मदद करेंगे।
जनाब फानी साहब मैं इस तरह की जिम्मेदारी अपने सर नहीं ले सकता।
जनाब जब तक सामान वहाँ रहेगा उसकी जिम्मेदारी मेरी।
मेरा मतलब आपकी जमानत और आपका पहचानन था।
ये क्या बात हुई? मतलब हम पर भरोसा नहीं है?
नहीं, बेहतर है आप इस जुमले को यूं बोलें कि मैं आपको सही तरह से नहीं जानता।
अरे भाई, मैं भी जब आपको 200 मिलियन तुमान दे रहा था तो आपको बिल्कुल नहीं पहचानता था।
फानी साहब, माजरा चाहता हूँ, ये काम मेरे बस की बात नहीं है।
क्यों नहीं है? लेकिन जब आपका काम हो गया है तो फानी जाए भाड़ में, हमें उससे क्या लेना देना है?
खुदा ना करे जनाब, आप कैसी बातें कर रहे हैं?
यही बात है ना, मैंने इस अरसे में 200 मिलियन तुमान मुफ्त ने आपकी जेब में रखे, जिनसे आपने अपने मसले हल कर लिए। अब आप हमारे लिए कदम उठाने के लिए भी तैयार नहीं है?
मकरूज को कुछ ना हो तो कर्ज खाब बन जाता है, आपका मामला वही है।
पिछली दफा भी कह दिया था, जब बड़े बात कर रहे हो तो उनकी बातों में मत टपको, खलल इजाद मत करो।
खलल तो आप ही लग रहे हैं। हाँ क्या है?
अरे मेरा, तुम चुप रहो जरा। फानी साहब मेरे भाई, हमारे बीच एक सौदा होना था जो बाज वजूहात के बिना पर नहीं हो सका, किस्मत नहीं थी। हमारे आपस में कोई लड़ाई तो नहीं है ना?
छोड़ो मुझे, मेरा पैसा कब दोगे?
अर्ज किया ना, जो ही पहला चेक कैश हो जाएगा मैं आपका पैसा लौटा दूंगा फौरन।
देखो भाई, मुझे ये सब कुछ नहीं पता है, मेरा पैसा जल्द से जल्द दो वरना तुम्हारे लिए बहुत बुरा होगा।
मेहरान, एक फोन करो अपने दोस्त को, मेहमानिया से पूछे क्या वह हमें एक 200 मिलियन दे सकता है ताकि फानी पैसा दे दे।
छोड़िए भाई, इतने अरसे से उसने हमें लटकाए रखा, आप कुछ अरसे से उसे लटकने
दीजिए। मेरे भाई, हमें उसे सजा थोड़ी देनी है, अपना पैसा मांग रहा है, हमें भी देना चाहिए।
जानता हूँ, लेकिन मुझे नहीं लगता कि उनके पास इस वक्त 200 मिलियन नकद होगा।
साइड पर रोको, मुझे उतरना है।
कहीं जाना है तो पहुंचा दूंगा।
नहीं, मैं खुद जाना चाहता हूँ, यहीं पर सही है।
तकल्लुफ कर रहे?
खुदा हाफिज़।
खुदा
अपना सबक पढ़ो बेटा।
जी।
माफ कीजिएगा महबूबा बहन। नहीं यार, मेरा वाइबर खराब हो गया है, यहाँ हर चीज फौरन मजाक उड़ाना और लतीफा भेजने का जरिया बन जाती है। تمہارا نمبر جس جس کے پاس ہوگا اس کے پاس گروپ میں ایڈ ہو جاؤ گی نا، نکل جائے کرو۔ نہیں یار، میں نے مکمل ریمو کر دیا ہے۔ فرحاد آ گئے، میں بعد میں فون کروں گی۔
سلام، میں صدقے جاؤں، کیسے بیٹا، ٹھیک ہو؟ آ جاؤ ابو کی گود میں، میں تمہارے قربان۔
سلام فرحاد۔
وعلیکم السلام۔ آؤ بیٹا، ایسے جوتے لایا ہوں تمہارے لیے کہ پہن کے چیتے کی طرح دوڑو گے۔ پہلے بوسا، یہ لو۔
جلدی آئے،
کہو تو واپس چلا جاؤں۔ آج آپ کو گھمانے آیا ہوں، جہاں میری بیٹی کہے گی، میری پھول جیسی بیٹی۔
یہ بھی کام آتا ہے،
سیکھ لیں گے، سیکھ لیں گے۔
ابو یہ تو ریڈ ہے، مجھے بلو چاہیے، میں بلو ہوں۔
ارے ریڈ خون کا کلر ہے، ہمارے لیے جان کی طرح ہے۔
نہیں چاہیے، رکھیں۔
ریڈ زندہ باد، ریڈ زندہ باد۔
اس کے لیے ریڈ جوتے کیوں لیے؟
تنگ کرنے کے لیے کہہ رہا ہوں، بلو بھی لایا ہوں دروازے کے پیچھے۔
پیسے کوئی درختوں پہ آتے ہیں کیا؟ بچے کے ساتھ مذاق کرنے کے لیے ایک جوڑا اضافہ لیا۔
میرے دوست کا ہے، اس سے کہا ہے کہ جو میرے بیٹے کو پسند آئے گا دوسرا تمہارا ہوگا، دروازے کے پیچھے۔
کوئی لینا جائے۔
میری جان، آج رات کا چلیں؟ جہاں تم کہو گی۔
ریسٹورینٹ؟
صرف ریسٹورینٹ؟ پارک نہ چلیں؟
چلیں،
پارک بھی چلیں گے۔ کس پارک میں؟
وہ اس والے بلو والے پارک میں۔
ماشاء اللہ، کتنی قانو۔ جاؤ کپڑے پہنو، جاؤ اپنے بھائی سے بھی کہو کے پہن لے۔
کپڑے پہنو، ہم پارک جا رہے ہیں۔
جی بولیے۔
السلام علیکم۔
وعلیکم السلام، کوئی کام تھا؟
میں انتظار کر رہا تھا کہ وہ آ جائیں، یہ سامان لے لیں۔
کتنے ہوتے ہیں؟
میں تکلف کی بات نہیں ہے، 13,500 تمہارا۔
یہ لو، ٹوٹے نہیں ہیں، باقی۔
شکریہ آپ کا،
بہت بہت شکریہ، خدا حافظ۔
باہر رہو، میں ابھی پیسے لے کے تمہارے آتی ہوں۔
میں نے دے دیا، چلا گیا۔
تمہیں کس نے کہا تھا دینے کو، فضول آدمی؟
اب بس کیجئے نا مظلوم نمائی اور خود کو حق بجانب ثابت کرنے کی ایکٹنگ۔ میں اس وقت بھی جانتا تھا کہ گھر میں آگ میں نے نہیں لگائی ہے، لیکن چونکہ بچہ تھا میری بات کوئی نہیں مانتا تھا۔
میرے گھر سے نکل جاؤ، اس سے پہلے کہ تیری بے عزتی کر دوں میں، نکل جاؤ۔
چلائیے جتنی مرضی ہو، چلائیے۔ اتفاق سے مجھے برا نہیں لگتا کہ جو افراد آپ کے آس پاس رہتے ہیں اور ایک محترم خاتون کو آپ کو سمجھتے ہیں، جان لیں کہ آپ نے ایک 10-12 سال بچے کے ساتھ کیا کیا تھا۔ اگر ہمت ہے تو چلائیے۔ میں آیا ہوں کہ آپ سے پچھلے 15 سالوں کے جھوٹ بولنے اور اپنے کان کے بہرے ہونے کا انتقام لوں۔ 2-4 لوگ اور بھی اگر جان جائیں تو بہتر ہی ہوگا۔ جب میں چھوٹا بچہ تھا اور آپ کو راضی کرنے کے لیے ہر کام کرتا تھا تاکہ آپ مجھ سے پیار کریں، اس تمام عرصے میں اس بات کا دکھ رہا کہ آپ نے کیوں کبھی مجھ سے پیار نہیں کیا۔ اسی لیے میں ہر کام کرتا تھا کہ آپ کی توجہ حاصل کروں، لیکن جتنی زیادہ کوشش کرتا تھا آپ کی توجہ کم ہوتی تھی۔ لیکن اب میرے لیے بالکل اہم نہیں ہے۔
اگر تیرے لیے مہم نہیں ہے تو بھی کس لیے یہاں آیا؟ میرے گھر سے نکل جا۔
ہمیشہ سوچتا تھا کہ امی دوسروں کے بارے میں غلط سوچتی، لیکن کل سمجھ میں آیا کہ آپ کے بارے میں مجھ سے جو کہتے صحیح تھا۔
نکلو باہر، میں نہ تمہیں اور نہ تمہاری ماں کو انسان سمجھتی ہوں۔ میرے لیے اہم نہیں ہے کہ میرے بارے میں کیا سوچتے ہو، جاؤ باہر۔
ٹھیک ہے، جاتا ہوں۔ لیکن مجھے نہیں لگتا کہ دادا دادی کو پتا ہوگا کہ آپ نے خود ہی گھر کو آگ لگائی تھی۔ معلوم نہیں جب پتا چلے گا تو کیا کریں گے، لیکن کم از کم دادا جان سمجھ جائیں گے کہ آپ نے ان کے بچوں کا حق ماننے کے لیے کیسے کیسے غلط کام کیے ہیں۔
اگر نعمت تمہاری ان بکواس باتوں کو جو پتا نہیں کہاں سے لائے ہو سننا چاہتے ہیں تو سنیں، میرے لیے اہم نہیں ہے۔
جن باتوں کو آپ بکواس کہہ رہی ہیں، یہ مجھے اس شخص نے بتائی ہیں جس نے تمام عمر تمہاری محبت حاصل کرنے کی کوشش کی ہے۔ وہی آدمی جس کو دھمکی دی کہ اس دفعہ گھر کو آگ لگانے کے بجائے انسانوں کو آگ لگاؤں گی۔ یہ کہ آپ نے کیا کیا ہے اور اس کے بعد اپنے ان کرتوتوں کے ساتھ کیسے رہنا چاہتی ہیں، میرے لیے اہم نہیں ہے۔ یہ راز میرے سینے میں رہے گا، مجھے صرف ہمیں چچا کا ایڈریس چاہیے۔
جاؤ کہہ دو سب کو، سب کو بتا دو کہ میں نے کیا کیا ہے، لیکن اس سے پہلے تمہیں جاننا ہوگا کہ میں نے ایسا کیوں کیا۔ میں نے ایک بچے کے شر سے اپنے خاندان کے اصل و نسب کو محفوظ کرنے کے لیے، جس کو نعمت کسی کوڑے دان سے اٹھا کر لائے تھے، اپنے بچے کی حیثیت سے اسے ہمارے خاندان میں داخل کیا تھا۔ ایسا کیا نعمت نے تمہارے باپ کو لا کے، हमारे खानदान को तबाह किया। मोहसिन पहले दिन से ही मनहूस था, नेमत भी ये जानता था लेकिन जाहिर नहीं करता था। क्या कर सकता था, आधा वर्कशॉप उसके नाम कर चुका था, कुछ नहीं कर सकता था। आप घूंगे क्यों बन गए? मैंने ये राज साल हर साल अपने सीने में छुपाए रखा, उस कसम की वजह से जो मुझे जबरदस्ती ली गई थी।
असद, मुझे भी फातिमा की तरह अपना बच्चा चाहिए। डॉक्टर ने मुझे कहा है कि मुझ में कोई मसला नहीं है, तुम अगर साथ चलो, अगर कोई मसला हुआ तो तुम्हारा भी इलाज कर देंगे।
सुरैया, इन ख्यालात को जहन से निकालो, मैं डॉक्टर के पास नहीं जाने वाला।
क्या बात है, तुम्हारी आवाज सहन के उस कोने तक आ रही है, क्या हुआ है?
मैं डॉक्टर के पास नहीं जाऊंगा, बात खत्म।
मुझे भी किसी और का बच्चा नहीं पालना है। बुजुर्गों ने कहा है कि दूसरों का बच्चा अपना बच्चा नहीं बन सकता। वो जरूर कुछ जानते थे जो ऐसा कहते थे। अरे मुझे अपना बच्चा चाहिए ना।
कौन कहता है कि बुजुर्गों की सारी बातें सही है? मेरी बहन, मेरी जान, एक लावारस बच्चा ला के उसको पालें, खुद भी तन्हाई से निजात मिल जाएगी और सवाब भी मिल जाएगा। मुझे यकीन है अल्लाह ताला भी तुम्हारे इस नेकी का अजर जरूर देगा।
हाँ, मौत अच्छी है लेकिन हमसाय के लिए तुम्हें तो यही कहना है, क्योंकि तुम्हारा अपना बच्चा जो है।
सुरैया, मैंने कब दूसरों का बुरा चाहा है जो तुम्हारा चाहूंगा? दूसरे ये कि तुम मेरी बहन हो, हमसाय नहीं हो।
भाई, मुझे भी तुम्हारी तरह एक बच्चा चाहिए जो मेरे अपने जिगर का टुकड़ा हो, मैं सही सलामत हूँ।
छोड़िए नेमत साहब, देखो सुरैया, मैं डॉक्टर के पास नहीं जाऊंगा। तुम कहते हो कि तुम्हारे खानदान में कोई बांझ नहीं था, मैं मानता हूँ, लेकिन हमारे खानदान में भी कोई नहीं था।
दोनों चलते हैं ना डॉक्टर के पास।
मैं ऐसे काम के लिए डॉक्टर के पास नहीं जाऊंगा। मुझे सिर्फ इस बात का जवाब दो, बगैर बच्चे के मेरे साथ रहना चाहती हो कि नहीं, जवाब दो।
मुझे अपना बच्चा चाहिए।
ठीक है, जवाब मिल गया।
असदुल्लाह साहब, एक मिनट रुको। देखो मेरे भाई,
मुझे जाने देने मत साहब, मैं नहीं चाहता कि सुरैया मेरे साथ रहने पर मजबूर हो।
आओ, मैं तुम दोनों से एक बात करना चाहता हूँ जिसे इस कमरे से बाहर नहीं जाना चाहिए। बैठो बैठो, तुम भी बैठो सुरैया, आराम से रहिए। तुम्हें कसम खानी होगी कि जो बात मैं कर रहा हूँ और तुम सुन रहे हो, कहीं और नहीं कहोगे, कहीं नहीं। हाथ रखो इस पर।
ये क्या कर रहे हो नेमतुल्लाह? कुरान को क्यों बीच में ला रहे हो आखिर तुम? मैंने जब कह दिया कि नहीं कहूंगा तो नहीं कहूंगा। ठीक है, इस कुरान की कसम किसी को नहीं बताऊंगा।
मुझ पर भरोसा नहीं है भाई, यानी अगर कुरान पर कसम नहीं खाऊंगी तो तुम्हारी सारी बातें दूसरों को बता दूंगी क्या?
मेहरबानी करके इस कुरान पर हाथ रखो और कसम खाओ।
इस कुरान की कसम, तुम मुझे इस वक्त जो बात बताओगे मैं किसी से नहीं कहूंगी।
मोहसिन हमारा अपना बच्चा नहीं है। ہم نے اسے یتیم خانے سے حاصل کیا ہے۔ طے پایا تھا کہ میں اور فاطمہ ساری عمر کسی کو اس بارے میں کچھ نہیں کہیں گے، لیکن اب تمہیں بتانے پر مجبور ہو گیا ہوں، کیونکہ میں نہیں چاہتا کہ آپ کی زندگی خراب ہو۔ ثریا، میری اور فاطمہ کی ابتدائی سالوں میں اولاد نہیں ہوئی، علاج بھی کیا لیکن کوئی فائدہ نہیں ہوا۔ ڈاکٹروں نے کہا کہ خرابی مجھ میں ہے، فاطمہ بچے لا سکتی ہے، لیکن وہ نہیں مانی، وہ نہیں مانی ثریا۔ اس نے کہا کہ جا کے یتیم خانے سے کوئی بچہ لے آتے ہیں، ہم اس کو پالتے ہیں، ہم یہ راز کسی کو نہیں بتائیں گے۔ میری بہن، تم جان لو کہ میں تم سے جس کام کا کہہ رہا ہوں پہلے اسے خود کر چکا ہوں، اپنی زندگی میں نہایت خوش بھی ہیں بہت۔ جب سے محسن ہماری زندگی میں آیا ہے ہماری تو قسمت ہی بدل گئی ہے۔ میری بہن، تم دونوں ایک دوسرے سے پیار کرتے ہو، اس مسئلے کی وجہ سے ایک دوسرے سے الگ نہیں ہونا چاہیے، خدا کو پسند نہیں ہے۔
تو پھر فاطمہ کی وہ تصویریں جو پریگننسی کی حالت میں لی تھی، وہ سب کیا ہیں پھر؟
اسی لیے ہم اس لمبے سفر پر گئے تھے تاکہ وہ تصویریں بھیج سکیں، تاکہ سب کو یقین ہو جائے کہ محسن ہمارا اپنا بچہ ہے، کیونکہ نہیں چاہتے تھے کہ کسی کو پتا چلے، حتیٰ محسن کو۔
حمید کیا ہوما؟
نعمت صاحب، نعمت صاحب۔
فاطمہ بیگم، ابھی آتا ہوں۔ محسن کو گھر لانے کے بعد خدا نے ہمیں حمید اور ہما دیے۔ مجھے یقین ہے کہ خدا کا یہ کرم محسن کی وجہ سے تھا، نہیں معلوم، شاید خدا آپ کا بھی امتحان لے رہا ہے، شاید چاہتا ہے کہ اسی راستے سے بعد میں آپ کو اپنا بچہ بھی دے دے۔ میں فاطمہ سے کہہ دوں گا کہ تمہیں بتا چکا ہوں، میں اس سے کوئی بات نہیں چھپاتا۔ آپ بھی یاد رکھنا کہ قرآن پر ہاتھ رکھ کر قسم کھا چکے ہو کہ یہ بات جو یہاں سنی ہے یہ اس کمرے سے باہر نہیں جائے گی۔
تو سارا ماجرا یہ ہے، مسئلہ تمہارے خاندان میں ہے سرویہ صاحبہ، ہمارے خاندان میں نہیں۔
یہ ساری فضول باتیں ہیں۔
فضول باتیں نہیں ہیں، اس پوری مدت میں ملامت ہوتا رہا، مجھ پر الزام لگتے رہے، لیکن اب دیکھتا ہوں کہ مسئلہ تم میں ہے، تم بیمار ہو، مریض تم ہو۔
ہم میں کوئی عیب نہیں ہے، سنا نہیں کیا کہا؟ حمید اور ہما اس کے اپنے بچے ہیں۔
کیوں نہیں سنا؟ لیکن حمید اور ہما چند سال بعد پیدا ہوئے، خود نعمت صاحب نے بھی کہا کہ خدا کا فضل و کرم تھا، لیکن مجھ میں اتنا صبر و برداشت نہیں ہے، مجھے اپنا بچہ چاہیے۔ شاید خدا نے جو کرم فاطمہ صاحبہ اور نعمت صاحب پر کیا ہے ہم پر نہ کرے۔
اسد اللہ صاحب، اس راز کو بتانے سے پہلے 100 دفعہ مر کر زندہ ہو چکا ہوں تاکہ تمہاری زندگی بچ جائے، اس لیے نہیں کہ بچوں کی طرح ایک دوسرے سے لڑنے لگو۔
میں تم سے پیار کرتا تھا ثریا، بچے کے ساتھ یا بغیر بچے کے، لیکن تم نے اب مجھ سے ایک بات کی، تم نے کہا کہ بغیر بچے کے میرے ساتھ زندگی نہیں گزارنا چاہتی، تو جاؤ اپنا علاج کراؤ، کیونکہ یہ میں ہوں جو اب کہوں گا کہ مجھے اپنا بچہ چاہیے، کیونکہ میں صحیح و سالم ہوں۔
تمہارا باپ ابتدا سے ہی میری زندگی میں منحوس ثابت ہوا۔
مجھے آپ پر واقعی افسوس ہوتا ہے، اتنی طویل مدت اکیلی رہیں کہ خود کو سچا ثابت کرنے کے لیے ہر قسم کے جھوٹ کا سہارا لے رہی ہیں۔
نعمت وہ تصویریں دکھا کر سمجھ رہا تھا کہ ہمارے خاندان میں ایک سڑک سے اٹھائے ہوئے پلے کو لانے کی کوئی نشانی اور گواہ موجود نہیں ہوگا، لیکن میں زندہ گواہ ہوں، اور یہ قرآن بھی میری باتوں کا گواہ ہے۔ میں اگر جھوٹ بولتی ہوں تو یہ قرآن تو جھوٹ نہیں بولتا۔ اس میں دیکھو، پہلے صفحے پر نعمت کے بچوں کی یوم پیدائش اور نام لکھے ہوئے ہیں، لیکن تمہارے باپ کے نام کے سامنے اس کی پیدائش کی تاریخ نہیں لکھی گئی، کیونکہ وہ بچہ نعمت کا اپنا نہیں ہے۔ آپ کیا بولتی کیوں بند ہو گئی؟ کھولو، کھا لو دیکھو تمہارے باپ کا ہمارے خاندان کے ساتھ کوئی تعلق نہیں ہے. میں نے اگر اپنے گھر کو آگ لگائی تو اس شخص سے آزادی کی خاطر جو دھیرے دھیرے ہماری زندگی اور گھر پہ قابض ہو رہا تھا. اگر نعمت قرآن میں جھوٹ لکھ سکتا تو اس سڑک سے اٹھائے ہوئے بچے کے نام کے سامنے بھی تاریخ لکھ دیتا. لیکن نعمت جانتا تھا, نعمت جانتا تھا کہ قرآن میں جھوٹ نہیں لکھ سکتا. اے میرے خدا, میں اب تک اپنی قسم پر قائم رہی لیکن اب میرے لیے ناقابل برداشت ہو گیا ہے کہ اس شخص کا پلہ جس نے میری زندگی کو تباہ و برباد کیا ہے آ کر مجھ سے سوال و جواب کرے. اسد اللہ کو بعد میں جب پتا چلا تو چھوڑ کے چلا گیا اور اس کمینی نیرہ سے شادی کر لی. مجھ سے کہا کہ نیرہ بچے لا سکتی ہے کیونکہ پہلے شوہر سے اس کے بچے ہیں اور مجھے بھی تمہاری طرح اپنا بچہ چاہیے. خدا نے اسے بے اولاد رکھا تاکہ کسی اور کے بچوں کو پالے. کس جہنم میں جا رہے ہو, واپس آؤ. یہ دلیل جو ثابت کرتی ہے کہ تمہارے باپ کا ہمارے خاندان سے کوئی تعلق نہیں. جا کے نعمت کو دکھا دو, اسے کہو کہ اب سب لوگ سب کچھ جان چکے ہیں, تم سب جان چکے ہو. اب چلے جاؤ. زبان سے کہوں, میرے بھائی میرے صبر کا پیمانہ لبریز ہو چکا ہے. یا محسن کو یہاں سے جانا ہوگا یا میں خود کو کچھ کر لوں گی.
میری بہن سریا, مجھے تھوڑی سی فرصت دو تاکہ میرے حالات کچھ ٹھیک ہو جائیں. خدا پر توکل کر کے اس مسئلے کو حل کر دوں گا.
اس گھر میں یا میں رہوں گی یا محسن. بابا کی روح کی قسم, اگر اسے یہاں سے جانے کا نہیں کہو گے تو وہ راز جسے چھپانے کے لیے تم نے مجھے زبردستی قسم اٹھوائی تھی سب کے سامنے فاش کر دوں گی.